यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। वर्तमान परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ़न आवश्यक रहेकोमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। नेपाली कंग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोगमा। सुनसरीको भोकराहा स्थित हुलाकी राजमार्गमा ट्रक दुर्घटना हुँदा 5 जनाको मृत्यु। एक हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा निन्द्रा र शरीरको तौलमा नकारात्मक असर पर्ने एक अध्ययनको निष्कर्ष। र राष्ट्रिय लीग फुटबल प्रतियोगितामा लालीगुराँस एसोसिएशन क्लबद्वारा जावलाखेल युथ क्लबमाथि 1-0 गोलको जित। प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। थारू कल्याणकारिणी सभा लगायत विभिन्न संघ संस्थाले संयुक्त रूपमा काठमाण्डुको टुनीखेलमा आज आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव 2082 उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले थारू समुदायको विशेष पर्व माघी जस्ता पर्वले समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने गरेको बताउनुभयो। वहाँले विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सह अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ़न आवश्यक रहेकोमा जोड़ दिनुभयो। वहाँले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गर्नुभयो। आज देशभर माघे संक्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ 1 गतेलाई मकर अर्थात माघे संक्रान्ति भनिन्छ। आजको दिनलाई थारू समुदायले माघी पर्वको रूपमा समेत मनाउँदैछन्। माघ 1 देखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने गर्दछन्। उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मान्ने गरिन्छ। त्यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। तराईवासीले माघ 1लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्। यसै गरी थारू बस्तीमा माघी पर्वको उल्लास छाएको छ। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यति बेला गाउँ गाउँमा रमाइलो वातावरण बनेको छ। माघीको अवसरमा थारू महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार, ढिक्री, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन्। गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने गर्दछन्। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कंग्रेस केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ। ललितपुरको कुपण्डोलमा बसेको बैठकले आगामी निर्वाचनका लागि पार्टीको घोषणा पत्र लेखन समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले बताउनुभयो। यस्तै बैठकले उपसभापति विश्व प्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका अभिलेखहरू अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। यसै गरी गएराती सम्पन्न विशेष महाधिवेशनको दस्तावेज सभापति गगन कुमार थापाले निर्वाचन आयोगमा बुझाउनु भएको छ। सभापति थापा सहित कंग्रेस पदाधिकारी निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनको बारेमा जानकारी सहितको दस्तावेज कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनु भएको हो। आयोगमा पत्रकारसँग कुरा गर्दै सभापति थापाले आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दावी गर्नुभयो। अर्कोतर्फ कंग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको विधान उल्लंघन हुने गरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा तथा सह महामन्त्री फर्मुल्ला मनसुरलाई पार्टीबाट निष्कासन गरेपछि कंग्रेसको विवाद उत्कर्षमा पुगेको र अहिले दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल पार्न आग्रह गर्नुभएको छ। बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा वहाँले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्य र शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि निर्वाचनलाई सफल पार्न आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले नवप्रवर्तन, अनुसन्धान र व्यवसायिक क्रियाकलाप मार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवन उपयोगी बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेदनशील रहेको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा शुरू भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षा सम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधि मार्फत गत भदौ 23 र 24 गते भएको विद्रोहपछि आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेदनशील रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गर्नुभएको छ। 42 पिस्कर शहीद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तकको आज विमोचन कार्यक्रममा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि संघर्षका उतार चढ़ावबाट नडराई निर्भयताका साथ अघि बढ़न आग्रह गर्नुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानजीलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। आज 11 राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। मन्त्री परिषदको 2072 साउन 28 गतेको बैठकले माघ 1 गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै त्यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो। मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको ट्रक सुनसरीको भोकराहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरीको बर्जु वडा नम्बर 1 का 32 वर्षीय वीरेन्द्र गुरूङ, सोही ठाउँका 55 वर्षीय ब्रह्मादेव गुरूङ, 50 वर्षीय टेकबहादुर गुरूङ, 28 वर्षीय निशु गुरूङ र 55 वर्षीय चन्द्रबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो। घाइतेको विराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैगरी झापाको कनकाई नगरपालिका 3 नयाँ बस्ती स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। बिरतामोडबाट माईधारतर्फ गइरहेको मालवाहक गाड़ी र माईधारबाट बिरतामोडतर्फ आइरहेको बस एक आपसमा ठोकिँदा भद्रपुर नगरपालिका 8 की 40 वर्षीय सुषमा राजवंशी र उहाँका 18 महिनाका छोरा आरूत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। घाइते 11 जनाको बिरता सिटी र बीएण्डसी अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा युवाहरूको आहार, निन्द्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको कार्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिसनमा प्रकाशित अनुसन्धानले देशभरका 5 विश्वविद्यालयका 317 जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर 20 वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरूमा सामान्य स्वास्थ्य अवस्था तथा साप्ताहिक 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्नेहरूमा आहार, निन्द्रा र तौल लगायतका नकारात्मक असर परेका जनाइएको छ। अध्ययनले स्वस्थ दिनचर्या अप्नाउने सुझाव दिँदै राति अबेरसम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न सुझाव दिएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधि अर्थात पुष मसान्तसम्ममा सरकारको आमदानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार केन्द्र सरकारको आमदानी लक्ष्यभन्दा 38 र खर्च लक्ष्यभन्दा 35% खुम्चिएको देखिएको हो। चालू आर्थिक वर्षका लागि सरकारले करिब 19.64 अर्ब रुपियाँको बजेट ल्याएकोमा 6 महिनाको अवधि अर्थात पुष मसान्तसम्ममा करिब 6.90 अर्ब रुपियाँ मात्र खर्च भएको छ, जुन वार्षिक लक्ष्यको 35.17% मात्र हुन आउँछ। यो अवधिमा चालू खर्चतर्फ वार्षिक लक्ष्यको 41.25% र पुँजीगत खर्चतर्फ वार्षिक लक्ष्यको 12.12% मात्र खर्च भएको छ। यस्तै सरकारले चालू आर्थिक वर्षमा करिब 15.33 अर्ब रुपियाँ कुल आमदानी गर्ने लक्ष्य राखेकोमा पुष मसान्तसम्ममा करिब 5.88 अर्ब रुपियाँ मात्र आमदानी भएको देखिएको छ। यो सरकारको वार्षिक लक्ष्यको 38.38% मात्र हुन आउँछ। प्रतिवेदन अनुसार सरकारको गएको 6 महिनाको कुल आमदानी भन्दा कुल खर्च करिब 1.02 अर्ब रुपियाँले बढ़ी रहेको देखिन्छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारणका लागि बिहिबारदेखि नगद कारोबारको सीमा घटाएर 5 लाख रुपियाँमा सीमित गरेको छ। अर्थात अब 5 लाख रुपियाँ भन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री गर्दा अनिवार्य रूपमा बैंक मार्फत कारोबार गर्नुपर्नेछ। यसअघि नेपालमा 10 लाख रुपियाँसम्मको कारोबार नगदमा गर्न सकिने व्यवस्था रहेको थियो। नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत वा विदेशी मुद्रा सटाई गर्दा, बैंकबाट लिएको कर्जाको सावा तथा ब्याज भुक्तानी गर्दा र वित्तीय संस्थाहरू बीच हुने नगद कारोबारमा भने लागू हुने छैन। यस्तै विभिन्न आयोजनामा आवश्यक माल सामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनु पर्ने राजस्व भुक्तानी गर्न, विगत धरौटी जमानत जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न, सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्ने लगायतका प्रयोजनमा भने यो नियम लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय फुटसलमा नेपाली राष्ट्रिय महिला टोलीले ऐतिहासिक पहिलो जित हासिल गरेको छ। बैंककमा जारी साफ फुटसल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा मालदिव्स विरूद्ध 5-0 गोलको जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो। वा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर राणा मगरले 2 तथा विमला चौधरी र मनिषा थापा मगरले 1 गोल गरे। 1 गोल नेपालले आत्मघाती उपहारका स्वरूप प्राप्त गर्यो। पहिलो हाफमा 4 गोलको अग्रता लिएको नेपालले त्यसपछि 1 गोल थपेको हो। निर्धारित समय सकिने लाग्दा फतिमात सेनाले आत्मघाती गोल गरिन्। जीतसँगै नेपाल 2 खेलमा 4 अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि नेपालले श्रीलंकासँग 2-2 बराबरी खेलेको थियो। मालदिव्सले यसअघि भारतसँग 11-1 गोलको फराकिलो हार बेहोरेको थियो। राज भूषालको निर्णायक गोलसँगै मोफसलको लालीगुनास एसोसिएसन क्लबले राष्ट्रिय लीगमा सुखद शुरूआत गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा बिहिबार सम्पन्न खेलमा पोखराको क्लबले ए डिभिजन लीग क्लब जाउलाखेली उत्तलाई 1-0 गोलले पराजित गरेको हो। लालीगुराँसको जितमा राजले गरेको गोल नै निर्णायक बन्यो, जीसँगै लालीगुराँसले 3 अङ्क प्राप्त गरेको छ। अर्को खेलमा सातो बाटो युथ क्लब र संकटा क्लबले गोल रहित बराबरी खेल्दै राष्ट्रिय लीगको शुरूआत गरेका छन्। बराबरीसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। सातो बाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। बंगलादेश क्रिकेट बोर्ड बीसीसीले आगामी टी20 विश्वकप 2026 भारतमा खेल्न नजाने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै अडान नफेर्ने स्पष्ट पारेको छ।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका केही स्थानहरूमा हुस्सो र कुहिरो रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्तमान परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ़न आवश्यक रहेकोमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। नेपाली कंग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोगमा। सुनसरीको भोकराहा स्थित हुलाकी राजमार्गमा ट्रक दुर्घटना हुँदा 5 जनाको मृत्यु। एक हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा निन्द्रा र शरीरको तौलमा नकारात्मक असर पर्ने एक अध्ययनको निष्कर्ष। र राष्ट्रिय लीग फुटबल प्रतियोगितामा लालीगुराँस एसोसिएशन क्लबद्वारा जावलाखेल युथ क्लबमाथि 1-0 गोलको जीत। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।